नमस्कार, कार्यक्रम जनतासँग जनप्रतिनिधिमा स्वागत छ। कार्यक्रम प्रस्तुता म पुष्प बराल। कार्यक्रम जनतासँग जनप्रतिनिधि हामी रेडियो भिजन 91.6 MHz र इन्टरनेट मार्फत www.radiovision.com.np प्रत्येक शुक्रबार साँझ 7 बजेको टप 7 न्यूज पछि यो कार्यक्रम सुन्न सकिनेछ। कार्यक्रम जनतासँग जनप्रतिनिधिमा हामी शिवशताक्षी नगरपालिकामा भइरहेका विविध विकास निर्माण सँगसँगै सामाजिक गतिविधिहरूलाई समेत समेटेर कार्यक्रम उत्पादन गर्ने गर्दछौं। सुरु गरौं आजको कार्यक्रम जनतासँग जनप्रतिनिधि। मुलुक संघीयतामा प्रवेश गरिसकेपछि अहिले 3 तहको सरकार कार्यान्वयनमा छ। 3 तहमध्ये पनि स्थानीय तह विकास निर्माणका काममा सबैभन्दा अगाडि देखिएको छ। प्रत्यक्ष जनताको संलग्नतामा जनप्रतिनिधि सहित कर्मचारीहरू मिलेर गरिने विकास निर्माण अहिले देशमा प्रभावकारी विकास निर्माणको रूपमा समेत यसलाई लिन सकिन्छ। प्रदेश र केन्द्रीय सरकारले गरेका विकास निर्माणका कामभन्दा पनि स्थानीय तहका विकास निर्माणका कामहरूप्रति जनताको विश्वास पनि बढ्दै गइरहेको छ, किनभने त्यहाँ प्रत्यक्ष जनताकै संलग्नता हुने गर्दछ। यसै क्रममा शिवशताक्षी नगरपालिकामा पनि जनप्रतिनिधि निर्वाचित भएर आइसकेपछि धेरै कामहरू देखिने गरी भएका छन्। विभिन्न योजनाहरू, पर्यटकीय क्षेत्रमा ठुलो लगानी, नदी तटबन्धन, कृषि क्षेत्रमा भइरहेका विकासका कामहरू र सामाजिक क्षेत्रमा समेत भएका कामहरूले अहिले शिवशताक्षी नगरपालिकामा जनप्रतिनिधि आएको महसुस पक्कै पनि हुने गरेको छ। अहिले सामाजिक न्यायका क्षेत्रमा पनि शिवशताक्षी नगरपालिकामा प्रभावकारी काम भइरहेको छ। यसै सन्दर्भमा आज हामीले शिवशताक्षी नगरपालिकामा सामाजिक न्याय सँगसँगै विकास निर्माणका कामहरू कसरी भइरहेका छन्, अहिले कोरोना भाइरसको सन्त्रासका बीचमा नगरलाई समृद्ध बनाउन अथवा नगरमा चलिआएका विकास निर्माणका कामहरूलाई पूर्णता दिनका निम्ति जनप्रतिनिधिले कस्ता कस्ता योजना बनाएका छन् भन्ने विषयमा आज हामीले शिवशताक्षी नगरपालिकाका उपप्रमुख भोज कुमारी नेपालसँग हाम्रा सहकर्मी गणेश पोखरेलले कुराकानी गर्नु भएको छ। यो कुराकानी अबको प्रस्तुतिमा।
कोरोना भाइरस COVID-19 को महामारीले विश्व आक्रान्त भइरहेको छ। यस्तो बेलामा स्थानीय सरकारको रूपमा शिवशताक्षी नगरपालिकाले यहाँहरूले अहिलेसम्म के काम गर्नुभयो, कसरी यो COVID-19 को चाहिँ समुदायमा संक्रमणबाट बचाउन, समुदायलाई चाहिँ जोगाउन के अभियानहरू सञ्चालन गर्नुभयो, कसरी अगाडि बढ्नुभयो, यसका बारेमा जानकारी गराइदिनुहोस् न।
हामीले सबभन्दा पहिले त यो COVID-19 को महामारीको सुरुवातको अवस्थामै यो क्वारेन्टाइन व्यवस्थापन गऱ्यौँ, अनि लकडाउन सुरु भयो चैत एघार गतेदेखि लकडाउन सुरु भएपछि अब हाम्रा सर्वसाधारण यो हाम्रो नगरपालिका अति विपन्न नगरपालिकाको रूपमा देख्न सकिन्छ। तल्लो बेल्टतिर एकदमै खरका छाना भएका साना साना झुपडीमा बसेका एकदमै पुरै बनी गरेर खाने स्तरका मान्छेहरू हुनुहुन्छ। उहाँहरू लकडाउनमा फँसिसकेपछि अब उहाँहरूलाई राहत दिनुपर्ने अवस्था बन्यो। विभिन्न सङ्घ संस्था, हाम्रा कर्मचारीहरू, जनप्रतिनिधिहरू सबै अनि सबैतिरको साथ र सहयोगमा हामीले यो प्रदेश सरकार, सङ्घ सबैतिरबाट राहत सङ्कलन गरेर त्यो राहत चाहिँ वितरण गर्ने काम गऱ्यौँ, अनि क्वारेन्टाइन व्यवस्थापन गरेर बाहिरबाट आउन छिर्न नदिने गरीको व्यवस्थापन गऱ्यौँ। हामीले तल्लो नाकामा पनि सशस्त्र क्याम्प राख्ने काम गऱ्यौँ, अनि चाहिँ यहाँ पनि लकडाउन चलिरहेको थियो, त्यो अनुसार इन्डियाबाट आउन नदिनलाई हामीले सशस्त्र क्याम्प त्यहाँ खडा गऱ्यौँ। अनि हामीले केही कथम छिरेर आएका मान्छेहरूलाई र जोखिममा रहेका मान्छेहरूलाई चाहिँ क्वारेन्टाइनमा राख्यौँ, त्यहाँ खानेकुराको व्यवस्थापन गऱ्यौँ, त्यहाँ सबै व्यवस्थापन गरेर क्वारेन्टाइन व्यवस्थापन गरेर राख्यौँ उहाँहरूलाई। अहिले पछिल्लो समय पनि उहाँहरूलाई हामीले क्वारेन्टाइनमा राख्ने, PCR चेक गर्ने, अनि PCR नेगेटिभ आएपछि मात्रै घर पठाउने काम गरेका छौँ। र हामीले अहिले 2 ठाउँ, 1 ठाउँ क्वारेन्टाइन व्यवस्थापन गरेका छौँ, 1 ठाउँ आइसोलेसन व्यवस्थापन गरेका छौँ र अलिक जोखिममा परेका र पोजिटिभ आकाहरूलाई हामीले आइसोलेसनमा राख्छौँ र सामान्य अवस्थामा रहेका बाहिरबाट आएका मान्छेहरूलाई हामीले क्वारेन्टाइनमा व्यवस्थापन गरेका छौँ।
अहिले क्वारेन्टाइन र आइसोलेसन चाहिँ कहाँ कहाँ व्यवस्था गर्नुभएको छ? वडा नम्बर 8 समुदायमा पनि देखिएको थियो, उहाँहरूको चाहिँ कसरी व्यवस्थापन गर्नुभयो? त्यहाँको अहिलेको अवस्था के छ?
हामीले पहिली झरना प्राविलाई क्वारेन्टाइन व्यवस्थापन गरेका थियौँ, त्यहाँबाट हामीले चाहिँ केही समय पछाडि 87 प्राविमा जहाँ विद्यार्थीहरू थिएनन् भन्दा पनि हुन्छ, कम थिए, अर्को रारामा हामीमा त्यहाँका विद्यार्थीहरूलाई सारेर अनि त्यहाँ चाहिँ हामीले क्वारेन्टाइन व्यवस्थापन गऱ्यौँ। त्यो क्वारेन्टाइन व्यवस्थापन गरेको केही समयपछि त्यो झरना प्राविको क्वारेन्टाइनलाई चाहिँ 87 प्राविमा सारेर त्यहाँ चाहिँ आइसोलेसनको व्यवस्था गरेका छौँ र झरना प्राविमा आइसोलेसन बनायौँ, 87 प्राविमा क्वारेन्टाइन व्यवस्थापन गऱ्यौँ, त्यसरी चाहिँ गरिराखेका छौँ। र अहिले पनि विभिन्न देशहरूबाट नेपाल आउने, हाम्रो नगरपालिकामा आउने क्रम जारी छ, उहाँहरूलाई हामीले सोझै घर पठाउने गरेका छैनौँ र एकदमै 2-3 दिनसम्म क्वारेन्टाइनमा राख्ने, पिसिआर चेक गर्ने, पिसिआर चेकको रिपोर्ट नेगेटिभ आएपछि अनि बल्ल आइसोलेसनमा होम क्वारेन्टाइनमा बस्ने गरी हामीले घर पठाउने गरेका छौँ।
वडा नम्बर 8 समुदायमा देखेको चाहिँ देखिएकाहरूको कन्ट्याक्ट ट्रेसिङहरू सकिएर अहिले चाहिँ त्यहाँ सङ्क्रमण मुक्त भएको वडा नम्बर 8 शिवगञ्ज बजारको कुरा चाहिँ के हो?
हजुर, हाम्रो शिवगञ्ज बजार वार्ड नम्बर छमा चाहिँ समुदायमा बजारभित्र हो, धेरैजनामा फलफुल व्यापारीलाई पनि भेट्यो, यो हाम्रो किराना पसलेलाई पनि भेट्यो, त्यसै गरेर ब्याङ्कमा एनआइसिएसियामा काम गर्ने बहिनीलाई पनि भेट्यो, उनको परिवारलाई पनि भेट्यो, यसरी धेरैजनालाई चाहिँ 6 वार्डमा शिवगञ्जमा भेट्यो र हामीले त्यहाँ चाहिँ 24 गतेदेखि 31 गतेसम्म चाहिँ सिल गरेर राख्यौँ र त्यहाँ चाहिँ हामीले पछिल्लो समय यो सबै घरहरूमा ती सङ्क्रमण रहेका सबै घरहरूमा सेनिटाइजर छर्ने काम गऱ्यौँ, सेनिटाइजर स्प्रे गऱ्यौँ अनि खान नपुग्ने घरहरूमा, अप्ठ्यारोमा रहेका घरहरूमा चाहिँ राहत पुर्याउने पनि काम गऱ्यौँ, दाल चामल नुन तेल साबुन लगायतका सबै कुराहरू चाहिँ हामीले राहतको रूपमा पुर्यायौँ। त्यस टोलीमा स्वास्थ्य कर्मीहरू, क्वारेन्टाइन व्यवस्थापन समितिका अध्यक्ष भैरव श्रेष्ठ र स्वास्थ्य कर्मीहरू र म पनि सामेल भएर पत्रकार विनोद सापकोटालाई पनि बोलाएको थियौँ र यति गएर चाहिँ हामीले सबैलाई भेटेर सबैको दुःख सुख गाह्रो अप्ठ्यारो बुझेर उहाँहरूलाई के आवश्यकता छ प्रदान गरेर अनि मास्क सेनिटाइजर दिएर घरमा पनि सेनिटाइजर छिटेर सबै गरेर अनि फर्केका हौँ। अहिले धेरैले चाहिँ कोरोना जितिसक्नु भएको छ, केही 1-2 बाँकी हुनुहुन्छ, उहाँहरू होम क्वारेन्टाइनमै रहनु भएको छ र अहिले हामीले बजारहरू सबैलाई पनि सहज बनाएका छौँ, खुकुलो बनाएका छौँ, साप्ताहिक हाट बजार चाहिँ लाग्न दिएका छैनौँ, अरू सबै खुला गरेका छौँ।
कोरोना भाइरस अहिले हामीले अलिक चिनी पनि सक्यौँ, हाम्रा दैनिक जीवन पनि चलाउनै पर्नेछ, हाम्रा विकास निर्माणका कामहरू पनि गर्नै पर्नेछ, अहिले नगरले गर्दै गरेका हिजोदेखिका विकास निर्माणका कामहरूको निरन्तरता, हिजो रोकिएका कामहरूलाई निरन्तरता दिने गरेको कुरा, यो चालु आर्थिक वर्षका कामहरू सुरु गर्ने कुरा चाहिँ कहाँसम्म पुग्यो, के गर्दै हुनुहुन्छ?
हाम्रो अब खोला पनि खुल्यो, यो असोज 1 खोला गिटी बालुवाका कुराहरू पनि खुलेका छन्, अब हामीले विकास निर्माणका काम पनि गर्नु छ, हामीले 10 नै नगरसभा सम्पन्न गरेका छौँ, त्यहाँदेखि यहाँसम्म हामीलाई अझै असजिलो अप्ठ्यारो नै भइरह्यो, अब हामी यो असोजदेखि उता अब खाता सञ्चालन पनि भइसकेको अवस्था छ, अब हामी काम सुरु गर्छौँ यो हामीलाई चाहिँ प्राप्त भएको मापदण्ड पुरा गर्दै सबै कुराहरू अपनाएर नियमपूर्वक चाहिँ अब कामको थालनी हुन्छ, विकास निर्माणका कामहरू दूरी कायम राखेर सेनिटाइजर लगाएर अथवा हात धुने पानीको व्यवस्था साबुन पानीको व्यवस्था गरेर चाहिँ सामाजिक दूरी कायम राखेर हामी हाम्रा कामहरूलाई अगाडि बढाउँछौँ। अब सधैँ सधैँ यसरी डराएर बस्नुभन्दा पनि आफै सजग भएर सतर्क भएर चाहिँ कामलाई चाहिँ अगाडि बढाउनु पर्ने रहेछ। अब सधैँ यतिकै रहँदा त नगरले पनि र प्रदेश र सङ्घले पनि हाम्रा तिनैवटा तहका सरकारहरूले यो लकडाउनकै अवस्था राख्ने हो भने हाम्रो यो सिङ्गै जनताहरूलाई पालेर साध्य गर्दैन, उहाँहरूलाई चाहिँ गरेर खान दिनुपर्छ र समयअनुसार उहाँहरू पनि एकदम अनुशासित ढङ्गले यो कोरोनाबाट जोगिन अब त तौर तरिकाहरू पनि थाहा भए, यो यस्तै रहेछ जितिने रहेछ भन्ने पनि भयो। मृत्यु दर न्यून छ, जित्नेको सङ्ख्या बढी छ। हाम्रो नगरमा त जम्मा जम्मी एक दुईजना भन्दा माथि मर्नुभएको छैन, कोही पनि मरिएको छैन। त्यसैले अब भेट्नलाई त निकैलाई भेटेको छ, तर पनि जित्ने सम्भावना बढी छ। त्यसैले अब आत्तिनुपर्छ जस्तो म आफूलाई लाग्दैन र जनतालाई पनि म के भन्छु भने सामाजिक दूरी कायम राखौँ, आफ्ना हातहरू शरीरहरू सफा राखौँ, तातो पानी मात्रै पिउँ, अनि खानपान आनी बानी आचरण सबै कुरामा परहेजमा रहन सकियो भने कोरोनाले पक्कै पनि गाह्रो बनाउँदैन भन्ने लाग्छ। रोगी कमजोर औषधि सेवन गरे लामो समयसम्म औषधि सेवन गरिरहनु भएको मुटु फोक्सो जस्ता रोगी दीर्घ रोगीहरूले चाहिँ अलि बढी परहेजमा बस्नुपर्छ भन्ने लाग्छ। ज्येष्ठ बाबामा र केटाकेटीलाई चाहिँ अलि होसियारीपूर्वक राख्दै युवाहरूले चाहिँ अब सावधानी अप्नाएर काममा फर्किनुपर्छ भन्ने चाहिँ सन्देश म दिन चाहन्छु। र त्यसरी चलिएन भने अब जनजीवन कष्टकर पनि हुन्छ, गाह्रो पनि हुन्छ।
उपमेयरज्यू, यहाँहरूले चाहिँ निर्वाचित भएर आउने बित्तिकै शिवशताक्षीलाई चाहिँ हामी रिङ रोडले घेर्छौँ, शिवशताक्षीको रिङ रोड बनाउँछौँ भनेर एउटा नगर गौरवको आयोजनाकै रूपमा अगाडि बढाइरहनु भएको थियो। अहिले यो रिङ रोड बनाउने कुरा चाहिँ कहाँसम्म पुग्यो? अहिले कसरी कामहरू अगाडि बढ्दैछ?
रिङ रोडको अवधारणा हामीले पहिलो दिन यहाँ नगरमा बसेको दिन चाहिँ हामीले ल्याएका हौँ। त्यसमा चाहिँ अहिलेसम्म हामीले स्तर उन्नति सबै गरिसकेका छौँ। रिङ रोडको चारवटा ट्रङ्क रोडहरू र एउटा रिङ रोड धरमपुरबाट दोमुखासम्म जोड्ने गरेको रिङ रोड तय गरेका छौँ। त्यसमा चाहिँ स्तर उन्नति भइसकेको छ। यसपालिदेखि कालोपत्रे, गत साल नै कालोपत्रे सुरु भएको हो धरमपुरबाट, तर यसपालि चाहिँ हामीले शिवगञ्ज बजारको माथिल्लो छेउबाट त्यहाँ चाहिँ इलाका प्रहरी कार्यालयतिर जाने अलिकति बाङ्गो बाटो छ त्यहाँनिर, त्यो हत्कडी चोक भन्छ हो, त्यो हत्कडी चोकबाट सुरु गर्छौँ र हामीले यता पाँच नम्बर हुँदै विष्णुडुब्बा बेलामुनि हुँदै अनि रङ्गिया थान हुँदै अनि हामी त्यताबाट चाहिँ माङ्लाबारे पाराबारीसम्म जोड्ने काम गर्छौँ। यसपालि ठुलो भाग हामीले पिच रोड गर्छौँ।
उपमेयरज्यू, शिवशताक्षी चाहिँ पर्यटकीय क्षेत्रमा पनि पहिलेदेखि नै हामी सानै हुँदाखेरि पनि दोमुखा आउने भन्ने गरेको, घुम्ने गरेका ठाउँ थोरै हुँदाखेरिको पनि मान्छे आउने गरेको ठाउँ दोमुखा शिवशताक्षी नगरपालिकाभित्र पर्छ, शिवशताक्षी छ। यी ठाउँहरूको विकास प्रवर्धनका लागि चाहिँ स्थानीय सरकारले के सोचेको छ, के कामहरू गर्दै हुनुहुन्छ?
हामीले दोमुखा पर्यटकीय क्षेत्र, सताक्षी धाम धार्मिक तथा पर्यटकीय क्षेत्र र चिल्लागढ धार्मिक पर्यटकीय क्षेत्र, यी क्षेत्रहरूलाई चाहिँ प्रमोटको लागि, यिनीहरूलाई विकास र उन्नति गर्नका लागि हामीले त्यहाँ पहिलो वर्षदेखि नै लगानी गरी आइरहेका छौँ र अहिले पनि चिल्लागढमा घेराबारा गरिसकिएको छ, विभिन्न मठ मन्दिरहरू बनाइसकिएको छ र बाटाहरू पनि पुर्याइसकिएको छ, पिच बाटा त होइन र पनि ग्राभेल बाटाहरू पुर्याइसकिएको छ दुवैपट्टिबाट, पश्चिमपट्टिबाट पनि र उत्तरपट्टिबाट पनि बाटाहरू चिल्लागढमा पनि पुर्याइसकिएको छ। त्यसै गरी हामीले दोमुखामा त्यहाँ चाहिँ एउटा ठुलो रोड, त्यो पहिली दोमुखा जाने बाटोलाई चाहिँ बढाएर साह्रै ठुलो रोड बनाएका छौँ। त्यहाँ चाहिँ छेउपट्टि छेउछेउपट्टि हामीले साइकल हिँड्न सक्ने, यात्री पैदल यात्री हिँड्न सक्ने गरी र बिचमा गाडीहरू जान सक्ने गरी यसै पालि त्यहाँ पनि पिच रोड हुन्छ। त्यहाँ ठुलो बाटो निकालेका छौँ। त्यहाँदेखि त्यो बाटो दोमुखासम्म पुगेपछि त्यहाँ दोमुखामा हामीले चाहिँ रिङ रोडकै अवधारणा, दोमुखाको सिधै गएर चाहिँ माइधारबाट सिधै गएर अनि पूर्व लागेर फेरि चिल्ड्रेन पार्क हुँदै तल आउने गरीको बाटो निर्माण गर्दैछौँ र त्यहाँ चिल्ड्रेन पार्क पनि बनाएका छौँ हामीले अनि स्विमिङ पुल पनि यसपालि बनाएका छौँ हामीले। सदा सदाभन्दा थुप्रै प्रगति त्यहाँ भइसकेको छ। त्यसै गरी हामीले चाहिँ सतासी धाममा पनि बाटो पुर्याउने काम गरेका छौँ। त्यो सतासी धामबाट यता हलदार चोक हुँदै होक्लाबारी जाने बाटो यो सङ्घबाटै चाहिँ योजना परेर गत वर्षदेखि नै 3 वर्षमा सक्ने गरी निरन्तर चाहिँ बन्ने गरी त्यहाँ योजना परेको छ र मलाई लाग्छ यसै पालि नै यो लकडाउन नभएको भए पिच दो यो सतासी धामबाट सुरु भएर हलदार चोकसम्म गइसक्ने थियो, तर अहिले अब त्यो लकडाउनले गर्दा अलिकति काम पछि परेको छ। तथापि त्यो बाटो यही हिउँदमा होक्लाबारीसम्म पुग्छ।
उपमेयरज्यू, यो शिव सताक्षी नगरपालिका भनेको त कृषि उत्पादनको पनि झापालाई चामल खुवाउने ठाउँ नै यो शिव सताक्षी नगरपालिका क्षेत्र हो। यो शिव सताक्षी नगरपालिका क्षेत्रमा कृषिका क्षेत्रमा चाहिँ यहाँहरूले के गर्दै हुनुहुन्छ, पशुपालनका क्षेत्रमा के गर्दै हुनुहुन्छ, यहाँका सम्भावनाहरू के छन्, यहाँको उत्पादकत्व बढाउनका लागि के कामहरू अगाडि बढाउनु भएको छ?
हजुर, हामीले यो हाम्रो नगरपालिका वास्तवमा हजुरले भन्नुभयो जस्तै एकदमै कृषि योग्य जमिन भएको नगरपालिका, यहाँ सहरहरू कम छन्, यहाँ धेरैभन्दा धेरै खेती योग्य जमिन छन् अनि सिँचाइको पनि प्रबन्ध छ। कन्काईबाट आउने मूल नहर नै हाम्रो बिचै बिचबाट नगरको बिचै बिचबाट जान्छ। शाखा नहरहरू अलिक तल आइसकेपछि शाखा नहरहरू विस्तार भएका छन्, यहाँ सिँचाइको राम्रो प्रबन्ध छ। अब ठुलो 80 बिघा जमिनमा यहाँ त्यो कृषि फर्म पनि अवस्थित छ, यहाँबाट बिउ बिजनहरू उत्पादन हुन्छन् र यसरी खेती योग्य जमिन भइरहँदा हामीलाई गौरव पनि लाग्छ। वास्तवमा झापाकै सबैभन्दा बढी उत्पादकत्व वृद्धि गर्ने ठाउँ यो हाम्रो क्षेत्र, यसमा हामीले कृषिमा राम्रै लगानी गरेका छौँ र कृषिमा चाहिँ अब चक्लाबन्दीमा जानुपर्छ कि भन्ने मानसिकता हामीले लिएका छौँ। यसलाई चाहिँ अलिक समूहहरूलाई चाहिँ धेरै 2-4 समूहहरूलाई मिलाउने, सबैका जमिनहरू मिलाउने र चाहिँ त्यसमा चाहिँ ब्लक जोनका कार्यक्रमहरू ल्याउने र गर्ने भनेर हामीले 2 नम्बर र 3 नम्बरको बिचको भागलाई त्यहाँका 3-4 समूहलाई मिलाएर चाहिँ एउटा ब्लकको रूपमा लानुपर्छ भनेर यसपालिदेखि सुरुवात गर्न लागेका छौँ। हामीले विभिन्न समयमा गत वर्षहरूदेखि नै कृषि शाखाको तर्फबाट टिलर पावर, रिपर, अनि मकै रोप्ने, मकै गोड्ने, मकै छोडाउने जस्ता यी उयोहरू अनि यो टिलर पावरहरूदेखि लिएर यस्ता आधुनिक औजारहरू पनि किसानहरूलाई बाँड्ने गरेका छौँ। यो चाहिँ सामूहिक पनि हुनसक्छ, समूहमा पनि हुनसक्छ र सफल कृषक हुनुहुन्छ, उद्यमी कृषक हुनुहुन्छ, गर्न खोज्ने कृषक हुनुहुन्छ भने व्यक्तिगत पनि दिने गरेका छौँ, मोटरहरू पनि दिने गरेका छौँ।
अहिले उपमेयरज्यू, यहाँहरूले स्वास्थ्यको क्षेत्रमा पनि लाग्नुपर्ने रहेछ भन्ने गरेको कुरा चाहिँ अलिक बढी देखिएको छ। सङ्घीय सरकारले पनि ओडागत रूपमा चाहिँ स्वास्थ्य केन्द्रहरू बनाउनका लागि भनेर भनिराखेको छ। यहाँ स्वास्थ्यको क्षेत्रमा चाहिँ नगरपालिकाले अहिले पछिल्लो समयमा के कामहरू गर्दैछ?
हामीले सबै वडामा, हाम्रो शिव सताक्षी नगरपालिकामा 11 वडाहरू छन्, 11 वडाहरूमा अहिले चाहिँ स्वास्थ्य केन्द्रहरू पुर्याइसकिएको अवस्थामा अवस्था छ र तिनवटा वडाहरूमा चाहिँ तिन नम्बर वार्ड पाँच नम्बर वार्ड र छ नम्बर वार्ड छ होइन सात नम्बर वार्ड त्यति तिनवटा वडाहरूमा चाहिँ यसपालि स्वास्थ्य चौकी निर्माण हुन्छ र गत गत वर्ष गरेर अन्य सबै वडामा स्वास्थ्य चौकीहरू निर्माण भइसकेका छन् र अब हामीले तिनै तिनवटालाई मात्रै यसपालि बनाउँछौँ अरू सबै निर्माण भइसकेका छन् हामीले अब हाम्रो पन्ध्र बेडको स्वास्थ्य यो के अरे हस्पिटल हाम्रो शिवगञ्जमा बन्छ शिवगञ्जको पिएचसीलाई पन्ध्र बेडको हस्पिटल निर्माण गर्ने भनेको छ र कोभिड हस्पिटलको रूपमा पाँच बेडको हस्पिटल निर्माण गर्नका लागि चाहिँ भनेर यसपालि आइसके पत्र आइसकेको छ यसपालि हामी त्यो पनि निर्माण गर्छौँ भवनै निर्माण गर्न नसके पनि हामीसँग स्वास्थ्य केन्द्रहरू मजबुत स्वास्थ्य केन्द्रहरू छन् कुनैमा खाली बनाएर हामी त्यहीँ नै यो कोभिड हस्पिटल पनि निर्माण गर्छौँ पाँच बेडको
अहिले चाहिँ शिक्षा क्षेत्रमा चाहिँ बालबालिकाहरू स्कुल जान पनि पाएका छैनन् सहीदेखि नै बालबालिकाहरू घरमै छन् यो शिक्षाको क्षेत्रलाई अगाडि बढाउने सन्दर्भमा के गर्न सकिएला एउटा कुरा अर्को शिक्षाको क्षेत्रमा नियमित गर्नुपर्ने कामहरू चाहिँ यहाँहरूले के गर्दै हुनुहुन्छ
शिक्षाको क्षेत्रमा वास्तवमै हजुरले भन्नुभए जस्तो चैतदेखि नै बालबालिकाले पढ्न पाएका छैनन् अनि अब सधैँ यसरी त चल्दैन पनि कुनै न कुनै रूपमा हामीले अगाडि बढाउनु पनि पर्छ शिक्षालाई चाहिँ अब कुनै न कुनै रूपमा सुचारु गर्नुपर्छ तथापि अहिले विद्यालयमै विद्यार्थीहरू सबै पहिलेकै अवस्थामा वारवार्ती ल्याएर बसबाटै लिएर आएर चाहिँ पढाउन सकिने स्थिति छैन तथापि सङ्घले एउटा परिवर्तन गरेको छ चाहिँ एउटा शिक्षा नीति ल्याएको छ त्यसमा पाँचवटा अप्सनहरू दिएको छ जस्तै अनलाइन शिक्षा गर्न सकिन्छ कि अनि रेडियो सुनेर सकिन्छ कि टिभी हेरेर सकिन्छ कि अनि गाउँघर चाहिँ झुन्ड झुन्ड बनाएर शिक्षकहरू त्यहाँ गएर पढाउन ट्युसन हिसाबले त्यहाँ पढाउन सकिन्छ कि या व्यक्ति व्यक्ति भेटेर होमवर्कहरू दिएर उसलाई व्यक्तिगत व्यक्ति भेटेर चाहिँ पढाउन सकिन्छ कि यी पाँचवटा अब्जेक्सनहरू राखेर चाहिँ एउटा कार्यविधि पठाएको छ नगरमा पनि अब एडमिसन सबैतिर गर्नु नै पर्छ एडमिसन सबैतिर गर्नुपर्छ सर्वप्रथम त्यस पछाडि कुन रूपमा सकिन्छ प्रह बैठक गर्नु पर्यो शिक्षा शाखाले प्रह बैठक डाक्नु पर्यो सबै बस्नु पर्यो अनि सबै प्रहहरू 36 सामुदायिक विद्यालयका प्रहहरू भेला भएर चाहिँ के निकास निस्किन सकिन्छ आफ्नो विद्यालयमा के अनुकूल हुन्छ पाँचवटा अप्सनमा कुन सान्दर्भिक हुन्छ त्यो चाहिँ निर्कुल गरेर सुरुवात गर्नुपर्छ हामीले बोर्डमा पनि त्यही कुराहरू गरेका छौँ अब शिक्षालाई चाहिँ कुनै न कुनै रूपमा अगाडि बढाउनु पर्छ भनेर लागेका छौँ र त्यही अनुरूप अगाडि जान्छ
अहिले पशुपालनको क्षेत्रमा चाहिँ शिव शताक्षीको सम्भाव्यता कस्तो छ कुखुरा बाख्राहरू पाल्न सकिने गरेको कुरा गाई भैँसीहरू पाल्न सकिने गरेको कुरा त्यसलाई चाहिँ व्यवसायीकरण गर्न सकिने गरेको कुरा पशु शाखाको काम चाहिँ कतिको प्रभावकारी भएर अगाडि बढ्दैछ उपमेयरज्यू
सबैभन्दा राम्रो पेसा व्यवसाय भनेको पशुपालन र छ त्यो स्वतन्त्र पेसा पनि होइन अनि त्यसबाट चाहिँ अलिकति अब रोग व्याधि यी सबै कुराहरूबाट बचाउन सक्दा पशुपालक कृषकहरूलाई निकै राम्रै आम्दानी पनि हुँदो रहेछ यसमा चाहिँ हामीले पनि अब कुखुरा पालनमा यो के अरे भैँसी पालनमा यी गाई पालनमा दुग्धजन्य वस्तुहरूको पालनमा चाहिँ नगरले जोड दिनुपर्छ भनेर लागेका छौँ होइन यसमा चाहिँ कृषि शाखाले पनि केही 10-20 बाख्रा पालेका छन् भने पनि त्यसमा लगानी गर्छ होइन त्यसै गरेर दुधालु गाईहरू भैँसीहरू पालेको छ भने पनि त्यसलाई पनि पशु शाखाले लगानी गर्छ नगरले लगानी गर्छ त्यसरी नै हाम्रा अब यो सम्भाव्यता पनि हाम्रो ठाउँमा धेरै छ हाम्रो यो लोकमार्गभन्दा माथिल्लोपट्टि यो पहाडी क्षेत्र पर्छ नि त त्यतापट्टि चाहिँ अलिक सुक्खा क्षेत्र पनि पर्छ त्यहाँ चाहिँ पशुपालन नै राम्ररी हुन्छ त्यहाँ बाख्रा पालिएका छन् भैँसी पालिएका छन् गाईहरू राम्ररी पालिएका छन् लोकल कुखुराहरू पालिएका छन् अनि अन्य जातका कुखुराहरू पनि पालिएका छन् त्यसरी चाहिँ सम्भावना पनि तल्लो बेल्टमा कृषि राम्ररी हुन्छ भने माथिल्लो बेल्टमा हाम्रो पशुहरू राम्ररी पाल्न सकिन्छ र त्यसरी चाहिँ पशु शाखाबाट पनि हाम्रो नगरपालिकाले पशु शाखा मार्फत पशुपालक कृषकहरूलाई राम्ररी ध्यान दिनुपर्छ भन्ने नीति लिएर हाम्रो नीति तथा कार्यक्रममा पनि समेटेको छ र हामीले चाहिँ उहाँहरूलाई चाहिँ उहाँहरूको जीवनस्तर उकास्नका लागि उहाँहरूलाई त्यतापट्टि पशुपालन पालनपट्टि चाहिँ ध्यान आकर्षण गर्नका लागि प्रोत्साहन गर्नका लागि हामीले नीति लिएर अगाडि बढिरहेका छौँ।
यहाँ झापाको एकजना महिला नेत्री पनि यहाँले गरिरहेका काम यहाँले बनाइरहेका योजना अरूका लागि पनि हुन सक्छन्। महिलाको क्षेत्रमा महिलाको सशक्तिकरणको क्षेत्रमा महिलालाई आय आर्जनसँग जोड्ने क्षेत्रमा चाहिँ नगरपालिकाबाट यहाँले कसरी काम गर्नुपर्छ भन्ने ठान्नु भएको छ? अहिलेसम्म के कामहरू भएका छन्?
हजुर, अहिले हामीले नगरमा एउटा महिला समिति निर्माण गरेका छौँ। त्यो समितिले सबै सेक्टरबाट त्यहाँ महिलाहरू चाहिँ जोडिनु भएको छ, सबै वडाबाट जोडिनु भएको छ। सबै वडामा महिलासँग सम्बन्धित रहेका महिला हिंसाका कुराहरूदेखि लिएर मदिराजन्य वस्तुको न्यूनीकरणका लागि अनि यो लागु औषध नियन्त्रणमा भूमिका खेल्नका लागि हरेक काममा यो महिला समितिले सहयोग पुर्याउँछ नगरपालिकालाई। अनि महिलाका सन्दर्भमा गएका योजनाहरू सही ढङ्गले प्रयोग भए भएनन्, लक्षित वर्गमा पुगेनन्, पाउनुपर्ने मान्छेले सेवा सुविधा पाए पाएनन्, यो सबैको निगरानी काहीँ तलमाथि भयो कि गाह्रो अप्ठ्यारो भयो कि यी सबै कुरामा त्यो महिला समितिले निगरानी राख्छ। हरेक वार्डबाट प्रतिनिधित्व हुने गरेको एउटा महिला समिति निर्माण गरेका छौँ। अनि त्यस पछाडि हामीले महिलाहरू आय आर्जन गर्न सक्ने, आत्मनिर्भर बन्न सक्ने अनि चाहिँ परनिर्भर हुनबाट जोगिन सक्ने महिलाहरू हुनुपर्छ भनेर महिला मैत्री नगर बनाउनुपर्छ भनेर लागेका छौँ। त्यसैले हामीले चाहिँ महिलाहरूलाई सिप भर्ने काम सधैँ सदाका वर्षहरूमा पनि गर्दै आयौँ र यसपालि पनि हामीले केही रकमहरू चाहिँ गत वर्ष यो लकडाउनको कारणले पनि महिलाको सन्दर्भमा चलाउन सकेनौँ, त्यो कोरोना कोषमा गयो हाम्रो। र यसपालि पनि हामीले चाहिँ महिलाहरूका सन्दर्भमा अझ राम्रा राम्रा विगत वर्षहरूमा भन्दा पनि अझ राम्रा राम्रा कार्यक्रमहरू लिएर आएर उहाँहरूलाई चाहिँ आत्मनिर्भर बनाउने, उहाँहरूलाई आय आर्जन गर्न सक्ने बनाउने र परनिर्भर नहुनका लागि उहाँहरूलाई चाहिँ अलिक दरिलो ढङ्गले लाग्नका लागि उहाँहरूलाई महिलाहरूलाई चाहिँ सिप दिने काम केही गर्न सक्ने बनाउनका लागि हामीले चाहिँ कार्यक्रमहरू ल्याउने जमर्को गरेका छौँ र अब छिट्टैदेखि नै त्यो कार्यक्रमहरू हामी सुरु गर्छौँ।
जनतासँग जनप्रतिनिधि कार्यक्रमको अन्त्य अन्त्यतिर छौँ। यो नगरवासीलाई रेडियो सुन्दै गर्नुहुने हाम्रा श्रोताहरूका लागि एकजना अनुभवी जनप्रतिनिधिका रूपमा 3 वर्ष यहाँले उपमेयर भएर यहाँ चलाइसक्नु भएको छ, आम नागरिकहरूले चाहिँ यो बेलामा कसरी अगाडि बढ्दा उपयुक्त हुन्छ, यहाँको तर्फबाट सन्देश चाहिँ के छ?
अब म यो असहज अवस्थामा के भन्न चाहन्छु भने स्थिति सहज छैन, एकदमै हाम्रो बाबुबाजेले पनि नभोगेको हामी भोगिरहेका छौँ। असजिलो अप्ठ्यारो यो COVID-19 एकदमै असहज अवस्था छ, यो दिनानुदिन बढ्दो अवस्था छ। अहिलेसम्म हामीले साह्रै धेरै जनप्रतिनिधि, कर्मचारी, पुलिस प्रशासन, पत्रकार मित्रहरू सबैको साथ र सहयोगमा, जनताहरू सबैको साथ र सहयोगमा यतिको टिकाउन सकेका छौँ। धेरैभन्दा धेरै मान्छे मर्नबाट जोगाएका छौँ, धेरैलाई भेट्न यो COVID-19 भेट्नबाट जोगाएका छौँ, तर यही अवस्था सधैँ रहन्छ भन्ने छैन। अब दिनानुदिन यातायात पनि खुलिसकेको अवस्था छ, बजारहरू खुलिसकेको अवस्था छ। अब तपाईँ हामीले नै आफ्नो सुरक्षा गर्नुपर्ने हुन्छ। हामीले चाहिँ सामाजिक दूरी, सबैभन्दा पहिलो कुरो सामाजिक दूरी, अनि त्यस पछाडि हात सफा राख्ने, शरीर सफा राख्ने, तातो खाने, खानपान आनी बानी व्यवहारमा चाहिँ सुधार ल्याउने, अनि आफ्नो लागि आफैले जोगिने काम गरेर अगाडि बढौँ, काम गर्नमा कन्जुसै नगरौँ, अब गरेर खानुपर्छ, सधैँ राहत सरकारले दिएर साध्य गर्दैन, थेक्दैन पनि, धान्दैन पनि, आर्थिक मन्दी आइसकेको छ, सबैतिरबाट चाहिँ एकदमै गाह्रो अप्ठ्यारो परेको स्थिति छ, मान्छेमा चाहिँ मानसिक असर पर्ने स्थिति बनिसकेको छ। र यस्तो अवस्थामा तपाईँ हामीले धैर्य धारण गर्दै मनोबल उच्च राख्दै अनि हामीले चाहिँ सामाजिक दूरी कायम राख्दै आफ्ना काममा फर्किनुपर्छ, सबैले आफ्नो काम सम्हालेर अब बाँच्ने कोसिस गर्नुपर्छ भन्न चाहन्छु।
धन्यवाद छ उपमेयरज्यू।
धन्यवाद हजुरलाई पनि यो अवसर प्रदान गर्नुभएकोमा।
पक्कै पनि जनताले चाहेको विकासलाई जनप्रतिनिधिले दृढ इच्छा शक्तिका साथ अगाडि बढाउने हो भने कुनै पनि अप्ठ्यारा चुनौतीहरूलाई सहज अवतरण गर्न सम्भव छ। अहिले शिवशताक्षी नगरपालिकामा किसानका ठूला समस्याहरू पनि जनप्रतिनिधिले केही हदसम्म समाधान गर्ने प्रयास गरेको पाइएको छ। त्यहाँ बिजुली बत्ती, खाने पानी, शिक्षा, स्वास्थ्य लगायतका अत्यावश्यक र न्यूनतम आधारभूत आवश्यकताहरूलाई शिवशताक्षी नगरपालिकाले पूरा गर्दै लगेको अवस्था छ। अझै पनि त्यहाँ ठूलो संख्यामा अव्यवस्थित बसोबास गरिरहेका हजारौँ जनताहरूका घर परिवारहरू रहेका छन् र तिनीहरूलाई व्यवस्थित गर्न नगरको चुनौती रहेको छ। अहिले धनपूर्जा प्राप्तिको अवस्थामा बनेको धनपूर्जा वितरण समिति नै विघटन भएका कारण अहिले त्यहाँका जनताहरू अन्यलमा परेका छन्। यसप्रति पनि जनप्रतिनिधिहरू लागि परेका छन् र अब त्यहाँका जनताहरूले पूर्जा प्राप्त गर्न सक्छन् भन्ने जनप्रतिनिधिले प्रतिबद्धता समेत व्यक्त गरेको अवस्था छ। आज जसरी शिवशताक्षी नगरपालिकामा जनता, जनप्रतिनिधि र त्यहाँ कार्यरत कर्मचारीहरू एक मतका साथ अगाडि बढ्नु भएको छ, आगामी दिनमा पनि यसरी नै अगाडि बढेर जनताका आवश्यक, जनताका सहना र जनताका समृद्धिका सपनाहरूलाई पूरा गर्न तपाईँहरूको लगनशीलता कार्यान्वयन हुन सकोस् हाम्रो पनि तपाईँहरूलाई शुभकामना छ। हवस् त आजलाई कार्यक्रम जनतासँग प्रतिनिधि यति नै। हामी आगामी कार्यक्रममा अर्को फरक प्रसङ्गका साथ उपस्थित हुने नै छौँ। त्यतिन्जेलका लागि प्रविधिमा साथ दिने प्राविधिक मित्र बीएल राईलाई धेरै धेरै धन्यवाद भन्दै कार्यक्रम प्रस्तुता म पुष्प पनि बिदा चाहन्छु। नमस्कार।